نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين ويرى الذين اوتوا العلم اب دیکھیں اپوزٹ لوگوں کی بھی بات آ گئی ایک لوگ بھاگ دوڑ کر رہے ہیں نا انہی آیات کو نیچا دکھانے کے لیے اور دوسری طرف اور دیکھ رہے ہیں وہ لوگ دیکھ رہے ہیں مطلب کیا یہ نہیں کہ اپنی آنکھوں سے دیکھ رہے ہیں سامنے بلکہ اپنے دل کی آنکھ سے دیکھ رہے ہیں دل کے یقین مانا ہے یہ یعنی دیکھنے کا مانا یہاں پہ کیا ہے دل کے یقین سے دیکھ رہے ہیں علم الیقین سے دیکھ رہے ہیں رویت قلبی ہے اللہ کون دیکھ رہے ہیں الذین اوتوا العلم وہ لوگ جو علم دیے گئے کون لوگ ہیں جو علم دیے گئے بعض مفسرین نے لکھا ہے کہ یہ صحابہ کرام ہیں بعض نے لکھا ہے یہ اہل کتاب کے جو ایمان لانے والے تھے وہ اور بعض نے کہا ہے کہ نہیں یہ سارے ایمان والے جو علم والے ہیں وہ مراد ہیں اور زیادہ یہی بات ہے کہ جتنے بھی ایمان والے ہیں واقعی جن کا ایمان ہے علم والے ہیں وہ اس میں آ جاتے ہیں اوت العلم جو دیے گئے علم یہ بھی بڑی نوٹ کرنے کی بات ہے کہ علم جو ہے نا یہ اللہ کی طرف سے ایک عنایت ہوتی ہے انسان خود نہیں کہہ سکتا میں نے اتنا علم حاصل کر لیا میں نے اتنا یہ کر نہیں یہ دیا جاتا ہے دیا جاتا ہے اوت العلم اور خاص طور پہ یہاں پہ علم کس چیز کو کہا گیا لیکن کون سا علم ہے آگے دیکھتے ہیں الذی انزل الیک من ربک هو الحق یہ علم کہ وہ چیز جو اتاری گئی آپ صلی اللہ علیہ وسلم کی طرف کیا چیز اتاری گئی تھی آپ صلی اللہ علیہ وسلم کی طرف من ربک آپ کے رب کی طرف سے آپ صلی اللہ علیہ وسلم کے رب کی طرف سے آپ صلی اللہ علیہ وسلم پر کیا اتارا گیا تھا قرآن کریم تو وہ یہ بات جانتے ہیں یقین رکھتے ہیں کہ جو قرآن آپ صلی اللہ علیہ وسلم پہ اتارا گیا ہے هو الحق وہ حق ہے وہ حق ہے کا مطلب کیا ہے سچ ہے حقیقت ہے وہ ریالٹی ہے وہی صحیح چیز ہے وہ ثابت ہے حق کا مطلب یہ سارے معنی ہوتے ہیں حق کے وہ پروون ہے جمع ہوئی چیز ہے حقیقت ہے حق پہ مبنی ہے وہ ایسے ہی نہیں ہے کوئی باطل چیز نہیں ہے وہ ایسے ہی بے حقیقت چیز نہیں ہے وہ ایسے ہی کوئی جھوٹی بات نہیں ہے وہ حق ہے یہ کون دیکھ سکتے ہیں یہ کون ہیں جو یہ دیکھ سکتے ہیں کہ قرآن حق ہے اوت العلم جو علم دیے گئے اسی وجہ سے دیکھیں نجاشی نے جب قرآن کی آیات سنی تھی اس کو فوراً سمجھ آ گیا تھا یہ حق ہے فوراً وہ ایمان لے آیا تھا حضرت عمر نے جو قرآن سنا تھا فوراً جان گئے تھے کہ یہ حق ہے وَيَهْدِي إِلَى صِرَاطِ الْعَزِيزِ الْحَمِيدِ اور دوسری بات کیا اوت العلم یہ بات جانتے ہیں کہ یہی ہے جو یہ نازل کیا گیا آپ صلی اللہ علیہ وسلم کی طرف یہی چیز ہے جو یہدی رہنمائی کرتی ہے الٰ صراط راستے کی کون سے راستے کی کس کے راستے کی طرف رہنمائی کرتی ہے العزیز الحمید عزیز اور حمید کے راستے کی طرف بہت قدرت والا بڑی قوت والا جو عزت والا ہے اور جو تعریف والا ہے اس کے راستے کی طرف یہ رہنمائی کرتی ہے کیا چیز الذی انزل الیک من ربک یعنی قرآن بات سمجھ آئی تھوڑی سی اس میں باتیں الذی انزل الیک من ربک کو بریکٹ میں کر کے نیچے لکھ لیں قرآن آپ دیکھیں وَیَرَى الَّذِینَ اُوتُوا الْعِلْمَ اور دیکھ رہے ہیں یعنی یقین ہے ان لوگوں کو جو علم دیے گئے کہ قرآن جو ہے نا هُوَ الْحَقُّ وہ حق ہے اور قرآن کیا کرتا ہے وَیَهْدِی اور یہ رہنمائی کرتا ہے اِلَى صِرَاطِ الْعَزِیزِ الْحَمِیدِ صراط کی طرف جو عزیز اور حمید کا صراط ہے اب یہ سمپل بات تو سمجھ آ گئی ہے نا اچھا اب دیکھتے ہیں اس کے اندر پہلی ہمیں بات کیا سمجھ آئی کہ علم جو ہے یہاں پہ قرآن کے علم کی یعنی دین کے علم کی بات ہو رہی ہے جو دین کا علم دیے گئے ان کے نزدیک تو جب وہ یہ قرآن دیکھتے ہیں ان کو پتہ چل جاتا ہے یہ حق ہے وہ جانتے ہیں یہ حق ہے उनको यकीन है कि ये हक है, उनको कोई डाउट नहीं होता। यहाँ पे इल्म वालों की फजीलत भी आपको पता चली ना, कि इल्म वाले ही समझ सकते हैं ये बात, ये हक है। जब देखें, जब आप इल्म लेते हैं ना, जब आप कुरान का इल्म लेते हैं, तो उसके बाद ही आपको ये समझ आती है कि वाकई ये तो सच्ची किताब है। जब आपने इल्म ही नहीं लिया तो आपको कहाँ पता चलेगा कि ये सच है। जब आप इसका इल्म लेंगे ही नहीं, तो बाहर बैठे हुए कहना नहीं जी कुरान सच्ची किताब है, ये हालांकि सिर्फ बातें होती हैं। अब मैं कह दूं ये किताब, ये जो मेरे शेल्फ में पड़ी हुई है, ये बिल्कुल सच्ची है, अब मुझे जब पता ही नहीं उसमें है क्या, तो मैं कैसे ये दावा कर सकती हूँ ये हक है या नहीं। जब वो इसको पढ़ते हैं, इसका इल्म लेते हैं ना, उनको तब पता चलता है, खुद ये किताब उनके सामने यानी साबित कर देती है कि ये हक किताब है। और ये किताब ही है जो हिदायत देती है सिरात की तरफ। अजीज और हमीद कौन है? अल अजीज और अल हमीद, अल्लाह ताला की जात। यहाँ पे अल्लाह ताला की ये सिफात लाई गई कि उसका रास्ता है, बहुत कुव्वत वाले का रास्ता है, ऐसे नहीं है, बहुत तारीफ वाले का रास्ता है। और हमीद कौन होता है? जिसकी कोई तारीफ करे ना करे, वो उसको फर्क नहीं पड़ता, वो खुद अपने आप में अपनी जात में काबिल तारीफ है। यानी जो इस किताब का इल्म लेता है, तो ये किताब, ये कुरान रहनुमाई करती, गाइड करती है रास्ते की तरफ, अल्लाह के अजीज और हमीद के रास्ते की तरफ गाइड करती है। इसका मतलब है कि लोग कहते हैं हम तो दीन पे बड़े अच्छे भले चल रहे हैं, हम तो दीन के रास्ते पर चल रहे हैं, हम अल्लाह के रास्ते पर हैं, हम दीन पे, हम क्या नहीं प्रैक्टिस करते जी, आप हमें बताएं। अब जरूरी है कि हम कोई क्लासें लें तो फिर ही हम सही मुसलमान हैं? नहीं, बहुत जरा इतराज होता है ना ये बात का। ये क्लासें क्या है, क्या है? ये कोई फैशन नहीं है, ये कोई वो चीज नहीं कि देखा देखी, चलो जी वो कर रहा है तो हम भी कर लें, वो कर रहा है तो हम भी कर लें। किसने कहा? आजकल तो फैशन ही बन गया ये क्लासें लेने का, आजकल तो लोगों को जिसको देखो वो ये क्लासें लेने बैठा है। बस नहीं, ऐसी तहकीर की जरूरत नहीं है। ये क्लास क्या है, कुछ सोचिए क्या है? ये कुरान करीम को सीखने का एक जरिया है। इसमें हम क्या करते हैं, कोई और बातें तो कर नहीं रहे होते, इसमें कुरान को सीखा जाता है, समझा जाता है, ठीक है? ये वक्त लगाना, इसको हम क्लास कह देते हैं। अब क्या है, ये कुरान क्यों सीखा जाता है, क्यों इसको हम सीख रहे हैं, क्यों हम बैठ के उसके ऊपर इतना दिमाग लगा रहे हैं, क्यों हम इतना टाइम इसके अंदर लगा रहे हैं? इसलिए नहीं हम लगाएंगे ये कोई फैशन है, इसलिए नहीं हम लगाएंगे कि आजकल सब कर रहे हैं तो चलो मैं भी कर लेती हूँ, इसलिए नहीं करेंगे। हमारी क्या नीयत होनी चाहिए कि ये वो चीज है जो सिर्फ रहनुमाई करती है अल्लाह के रास्ते की। कुरान खुद कह रहा है कि ये रहनुमाई करता है, ये किताब रहनुमाई करती है। कोई अगर ये कहता ना कि हमें क्या बुराई है जी, अगर हम नहीं भी ये क्लासें लेते तो फिर हमें क्या बुराई? अगर आप नहीं क्लास लेते तो ये बुराई है इसके अंदर कि इसी में हम ये रास्ता देखने की कोशिश कर रहे हैं जो अल्लाह की तरफ जाता है। अगर आप ये नहीं लेते तो क्या नुकसान क्या होता है? आप जितना मर्जी दावा कर लें कि हम तो दीन पे चलने वाले हैं, हम तो नमाजें पढ़ते हैं, हम ये पढ़ते हैं, अल्लाह का रास्ता, वो रोशनी आपको नहीं मिलती जो ये कुरान देता है, वो रास्ता नहीं दिखता जो कुरान दिखाता है, अल्लाह का रास्ता। और आप ये कहेंगे कि कुरान ही क्या दिखाता है, हमें खुद ही पता है, हम खुद जानते हैं। अगर हम खुद इतना अच्छा जानते होते तो इस कुरान की जरूरत ना होती। फिर क्यों अल्लाह ने नाजिल किया, 23 साल लगे इसके नजूल में, हाँ क्यों नाजिल किया गया अगर इसकी जरूरत के बगैर आपको खुद ही सब रास्ते पता थे? ये कुरान रास्ता दिखाएगा, ये मेरी बात नहीं है ना आपकी बात है, ये कुरान ही कह रहा है कि ये अल्लाह का रास्ता दिखाता है। इसकी तरफ आने का मकसद यही है, ये क्लासें लेने का मकसद यही है कि रास्ता हमें नजर आने लगे। और वाकई लोगों को नजर आने लगता है, वो कहते हैं जिंदगियां बदल गई, अब अल्लाह का रास्ता नजर आने लगा, अब वो छोटे छोटे स्टेप्स के साथ कोशिश भी करने लगते हैं इस रास्ते की पे चलने की। तो ये अगर ये कुरान हमें ये रास्ता ना दिखाए, बिलीव मी हम अंधे हैं, हम अंधे हैं, हमें नहीं खुद से पता चल सकता कि क्या रास्ता है। ये कुरान है वो, ये वो इल्म है जो हमें नूर देता है, ये हमें रोशनी देता है, ये वो इल्म है जिससे हमें रास्ता नजर आने लगता है अल्लाह का। हम उस रास्ते को पहचान लेते हैं, फिर हम उसके ऊपर चलने की कोशिश शुरू कर देते हैं। समझ आई बात? तो ये कुरान हम इसलिए नहीं सिर्फ सीख रहे, हमने वो कारी साहब जब पढ़ेंगे मस्जिद के अंदर तरावी तो फिर हमें समझ आने लगे, हमें इसलिए है कि मेरी फलान दोस्त पढ़ रही है तो चलो मैं भी पढ़ लूं, फिर वो कहेगी कि मुझे इतना आता है तो तुम्हें नहीं आता, और फिर वो मेरे ऊपर शोखियां मारेगी और वो मजलिस में बैठ के इतनी बातें करती है और जैसे कि इसको सारा पता है, अब मैं भी जरा पढ़ के दिखाती हूँ ना, तो मैं भी जरा उसके साथ बहस करूंगा, मुझे पता चले मुझे कोई जवाब तो आए ना उसको देना, तो मैं उस दिन लाजवाब हो गई, जरा मैं भी पढ़ के देख लूं। या लोगों के ऊपर धाक बिठाना, जी मैंने इतने कोर्सेज कर ली, ये नहीं है मकसद। मकसद यही है जो कुरान यहां बयान कर रहा है कि यहदी इला सिरातिल अज़ीज़िल हमीद, ये हमें गाइड कर देगा, ये हमारा गाइड है, ये हमें हाथ पकड़ के पहुंचा देगा उस रास्ते पर। चलना ना चलना वो फिर मेरा और आपकी अपनी मर्जी है, धक्के से तो कोई किसी को नहीं चला सकता, ये हमें मगर दिखा देगा। इसीलिए बाद लोग कहते हैं कुरान पढ़ने वाले देखें अमल तो कोई उनका है नहीं, अमल के लिए तो नहीं, आपको कावा अमल के लिए ये कुरान आपके साथ आपके लिए आसानी कर देगा, मगर फिर भी स्टेप तो आपने ही उठाना है ना, ये कोई वो दवाई नहीं है जो आप घोल के पी लेंगे तो सब कुछ हो जाएगा। अब आपको पिछली सूरह सूरह अजाब गुजरी है, कितनी सारी चीजें आपको उसमें पता चल गई। अब ये कि ये कुरान हमें खौफ खुदा देता है, ये अल्लाह की मोहब्बत देता है, ये अल्लाह की पहचान देता है, जिससे अमल करना आसान हो जाता है, मगर फिर भी ये ऐसा नहीं है कि गन पॉइंट पे आपसे अमल कराने का, फिर भी अमल तो आपको खुद करना है, ये उस रास्ते तक आपको हाथ पकड़ के पहुंचा देगा, चलो अब इस रास्ते पे, चलो अब इस रास्ते, रोशनी कर देगा उस रास्ते पे कि आप चलते ही चले जाएं सहूलत के साथ आसानी के साथ। ये लोगों से आपको बेपरवाह कर देगा कि उनकी बातों की फिर आपको परवाह ही नहीं रहेगी, ये इस तरह फैसिलिटेट करेगा आपको, ये आपको सपोर्ट करेगा इस रास्ते पर, मगर कदम तो आपको ही उठाना है ना, ये चीज पहला कदम तो आप उठाएंगे, दूसरा आप उठाएंगे, तीसरा आप उठाएंगे, ये आपको सहूलत तो दे देगा लेकिन आपकी मर्जी, अब आपने फिर भी करना या नहीं करना, फिर अगर कोई नहीं करता तो कुरान का क्या कसूर है, फिर कुरान को ब्लेम ना करो, फिर इस बंदे का कसूर है। कुरान है ऐसे, कुरान वाले देखें कुरान का क्या है इसमें, बंदे को आपने अगर कहना है तो ये हम कह सकते हैं कि हाँ बाज़ दफा हम इल्म लेकर भी उस पर अमल नहीं कर पाते, इल्म लेकर भी बे इल्म बे अमल रह जाते, मगर कुरान वाले क्या करते हैं, कुरान वाले कुरान क्या कर रहा है, कुरान तो दिखा रहा रास्ता, कुरान तो बता रहा है ये सही रास्ता है, कोई खुद ही जिद में बैठ जाए और कहे मैंने नहीं चलना तो क्या होगा, धक्के से तो कोई नहीं, अल्लाह का हुक्म भी नहीं धक्के से किसी को चलाने का, अल्लाह ने धक्के से चलवाने होते तो खुद ही हमें वैसे ही हमारे पर अमानत का बोझ ही ना होता, हम भी सूरज चांद की तरह होते, अमल कर रहे होते। लेकिन वही बात है कि इसमें अमानत है ही ये कि हमारे अपने इरादे से हम ये करें, अपने इख्तियार से करें। देखें अल्लाह ताला का कितना करम है कि उसने ऐसी किताब उतार के हमें राह दिखा दी, अगर हम ये ना कहें हमें तो पता ही नहीं था अल्लाह, हमें क्या पता था तेरा रास्ता कौन सा है। तो अब हमें रास्ता, जो भी लोग कहते हैं ना हमें अल्लाह का रास्ता चाहिए, हमें अल्लाह के रास्ते पर चलना है, हमें इसका शौक है, तो उसके लिए कुरान क्या बता रहा है, किस तरह से वो अल्लाह के रास्ते को जान सकेगा पहचान सकेगा, ये जो अल्लज़ी उन्ज़िला इलैका मिन रब्बिका, ये है जो यहदी इला सिरातिल अज़ीज़िल हमीद है। सबसे पहली बात यह कि ये हक है, दूसरी बात यह कि यही रहनुमाई करता है, ये रहनुमा है, ये गाइड है। हमें फिर भी बात नहीं समझ आई, फिर भी हम इसकी अहमियत नहीं समझते कि ये क्लासों की क्या जरूरत है, ये जरूरत नहीं अभी तक समझ आई, क्योंकि इसके बगैर हमें रास्ता नहीं नजर आ सकता, ये याद रखें। इसके बगैर हम अंधे टकरे मारते रहेंगे लेकिन हमें नहीं रास्ता पता चलेगा, ओके अल्लाह ने ही बता दिया। अब वो लोग सोचते हैं पता नहीं इन्होंने अपनी क्लासों को, इनको पता नहीं क्या मिलता है कि ये इतना हमें बता रहे हैं, तो ये खुद ही बनाते रहते हैं ये बातें, ये खुद की बनाई हुई बातें नहीं, फिर उनको ये आयत दिखा दें कि ये है जो आपको गाइड करेगा, कोई और नहीं आपको इस दुनिया में गाइड कर सकता, ना माँ बाप कर सकते हैं, ना कोई ये प्रोफेसर और लेक्चरर और फलां और ये और वो लोग हैं, ये हम स्कूलों और कॉलेजों में चले जाएं और वो हमें गाइड कर देंगे अल्लाह के रास्ते की तरफ, नहीं कोई भी नहीं कर सकता। हाँ जो इसकी तरफ आ गया वो ये उसको गाइड करेगा, ये कुरान। आज के वक्त में अल्लाह के रास्ते से दूर ले जाने वाले ज्यादा हैं, جو معاجزین ہیں, جو ہرانے کی کوشش کرتے ہیں اللہ کی آیات میں, وہ لوگ زیادہ اس اپنی کوششوں میں تیز ہو گئے, اور جو لوگ اس راستے کا پتہ بتانے والے ہیں وہ سست بیٹھے ہیں, ان کو ہوش نہیں ہے. وہ بھی صحیح کریں, وہ بھی کوشش کریں, وہ بھی بھاگ دوڑ کریں کہ اللہ کے راستے کی طرف لوگوں کو رہنمائی بتائیں کہ یہ دیکھو, یہ قرآن کو تھام لو, یہ تمہیں لے جائے گا سیدھے راستے پر. ایسے ہم نہیں, کہیں نئی جگہ پہ جاتے تو ہم آپ ایک گائیڈ لے لیتے ہیں کہ ہم اب بھائی ہمیں تو نہیں پتا, یہ تو اس راستے جگہ کو پہچانتا ہے اچھی طرح, اس ملک کو یا جس علاقے میں سیر کرنے آئے ہیں, یہ ہمیں لے جائے گا جگہوں پہ, تو ہم ایسے خوار ہونے سے بچ جائیں گے. تو پھر ہم وہاں پہ جا کے اس کو پیسے دے کے ہائر کر لیتے ہیں گائیڈ, ہے نا, تو وہ ہمیں پھر گھماتا پھراتا ہے. تو قرآن جو ہے نا یہ اس طرح سے گائیڈ ہے کہ ہمیں نہیں پتا ہے اس دنیا میں کیسے رہنا ہے, کیسے ہیں. سب سے پہلے تو یہ مان لینا کہ میرا علم ناقص ہے. جو یہ نہیں نا مانتا وہ کہتا میں تو خود ہی اتنا بڑا وہ ہوں, میرے سے زیادہ کیا علم ہے, مجھے خود پتا ہے, آپ ہمیں کیا بتائیں گے, اللہ کی کتاب ہمیں کیا بتائے گی. تو جب ایسے کہتے ہیں یہ تکبر ہے, وہ تو پھر نہیں سیکھ سکتا. سب سے پہلے مجھے اور آپ کو یہ ماننا ہے کہ مجھے نہیں پتا, اللہ مجھے ضرورت ہے کہ تو مجھے بتا, مجھے نہیں پتا ہے کہ کیا راستہ صحیح ہے اس دنیا میں کیسے رہ, مجھے کہاں علم ہے. اللہ تو ہے علم والا. اب ہم نے ساری پیچھے باتیں دیکھی ہیں نا علم کی, اور ہم نے کس سے پوچھنا ہے کہ ہم نے زندگی کیسے گزارنی ہے. اپنا علم کمپیئر کریں اور سارے انسانوں کا کمپیئر کریں, اور جن کو بھی آپ سوچتے ہیں ان کا کمپیئر کریں اللہ کے علم کے ساتھ, اور پھر خود فیصلہ آپ کریں, آپ خود فیصلہ کریں کہ آپ کو کس کے علم کے اوپر اپنی زندگی گزارنی ہے. کوئی لے آتا جی فلانے فلاں جی ہمارے پروفیسر, انہوں نے یہ کہہ دیا, سائنس نے یہ کہہ دیا, اس پی ایچ ڈی نے یہ کہہ دیا, آج کے ٹرینڈز یہ کہہ رہے ہیں, وہ بڑے بڑے لوگ سیلیبریٹیز یہ کر رہے ہیں, وہ سب کا علم ناقص ہے. یہ سارے مل بھی جائیں ان کا علم ناقص ہے, کیا ان کا علم مقابلہ کر سکتا ہے یہ جو آیت 2 ہے اللہ تعالیٰ نے جو یہاں پہ بتایا, کیا وہ اس علم کا مقابلہ کر سکتے. یہ ابھی ایک بات ہے, ایک بات ہے, اس کے علاوہ ہزاروں اور باتیں بھی ہیں, یہ صرف اس کے اوپر پرکھ لیں. کیونکہ ہم تو دیکھیں آپ بیمار ہوتے ہیں نا, تب بھی آپ کہتے ہیں میں اسپیشلسٹ کے پاس جاؤں, ایسے ویسے کے پاس نہیں چل پڑتے کہ چلیے جی آ کے میرے سے آپ کوئی ٹوٹکا پوچھنا شروع کر دیں. کسی کے سینے میں درد ہو تو وہ کہتا ہے کارڈیالوجسٹ کے پاس پہنچو, وہ پریشان ہو جاتا ہے, وہ کہتا ہے میں کیوں اس کے پاس کیوں جاتا ہے, کیوں نہیں کسی دکاندار کے پاس چلا جاتا. نہیں دکاندار کیسے بتا سکتا, اس کے پاس علم ہی نہیں ہے. میں بڑے ڈاکٹر کے پاس جاؤں, چھوٹے کے پاس بھی نہیں جاتا. اللہ اپنے جسم کی اتنی سی چیز کے لیے اتنی فکر, اور پوری جو آخرت کی زندگی ہے اس کے لیے فکر نہیں ہے کہ سب سے بڑے علم والے کے پاس جاؤ کہ مجھے اس میں کامیابی مل جائے, میں وہاں نہ ناکام ہو جاؤں. وہاں پہ اس سے پوچھتے ہو اس سے پوچھتے ہو جن کے پاس علم ہی نہیں. ہو تو ایسے ہی ہے جیسے سینے میں درد ہو رہا ہے اور آپ ایک ٹھیلے والے کے پاس جا کے پوچھنے لگے سینے کا درد کی دوا کیا. کتنی حماقت ہے یہ. ہمیں جب پتہ چل گیا کہ سارے علم کے خزانے کس کے پاس ہیں, تو کیا اس علم والے کے پاس جا کے پوچھیں گے کہ میں نے اللہ زندگی کیسے گزارنی ہے, یا میں جا کے کسی وہ اس کو فلموں میں کام کرنے والے سے, ڈراموں میں کام کرنے والے سے, کوئی ناول اور افسانے لکھنے والے سے جا کے پوچھوں گا ابھی مجھے بتا دیں ہم زندگی کیسے گزارنی. ایسے ہی گزارنی جیسے آپ گزار ہیں, اچھا یہی بہت اچھی ہوگی. اللہ اکبر یاد اللہ صراط العزیز الحمید. تو یہ اب یہ بات اچھی طرح پلے باندھ لیں کہ قرآن کا راستہ ہمیں, قرآن ہمیں وہ راستہ بتاتا ہے جو اللہ کا راستہ ہے. جو خواہش رکھتا ہے, جو تلاش میں ہے نا اس وقت سے کہ مجھے اللہ کا راستہ مل جائے, وہ آ جائے اس قرآن کی طرف, یہ رہنمائی کر دے گا. وَقَالَ الَّذِينَ كَفَرُوا, اور کہا ان لوگوں نے جنہوں نے کفر کیا, هل ندلكم على رجل, کیا ہم بتائیں تم کو ایسے شخص کے بارے میں, ينبئكم اذا مزقتم كل ممزق, کہ جب ریزہ ریزہ کر دیے جاؤ گے تم, پوری طرح ریزہ ریزہ کر دیا جانا, انکم لفی خلق جدید, تو تم نئی پیدائش میں اٹھائے جاؤ گے, نئی پیدائش میں ہوگے تم. یہ اب قال الذین کفروا کہہ کے یہاں پہ بتایا گیا, کافر جب بیٹھتے تھے آپس میں باتیں کرتے تھے تو اس طرح مذاق کرتے تھے کہ اچھا تمہیں بتائیں اس آدمی کا پتہ چلا جو کہتا ہے کہ جب ٹکڑے ٹکڑے ہو جاؤ گے نا تو پھر نئی طرح سے تم اٹھائے جاؤ گے, نئی پیدائش میں, یعنی دوبارہ پھر پیدائش ہوگی تمہاری, ایک اور ہی نئی انوکھی پیدائش ہو جائے گی, یعنی بالکل جب تم مر کے مردے کا زمین میں جا کے جب تمہارے چورا چورا ہو جائے گا, ہڈیوں کا چورا چورا بھی ہو جائے گا تو تب بھی تم اٹھائے جاؤ گے. یہ کیسے ہو سکتا ہے؟ نہیں, ہنستے تھے اس بات پہ. آپ صلی اللہ علیہ وسلم کی طرف یہ اشارہ ہے, رجل کا اشارہ کس طرف ہے؟ نبی صلی اللہ علیہ وسلم کی طرف. یہ ہم ایسے بات یعنی تحقیر کے اس میں انداز میں کہتے تھے نا, اس سے مطلب یہ نہیں تھا کہ کوئی ویسے ہی بات کر رہے ہوں کہ اچھا ہم آپ کو بتائیں, کوئی انفارمیشن دینا چاہ رہے ہیں, نہیں, وہ مذاق, تحقیر, انکار, ہنستے تھے اس بات کے اوپر. اس کو سن لیا وہ اس بندے کا, وہ ایسے 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 کہتا. اللہ اکبر. اور پھر یہاں پہ دیکھیں خلق جدید سے مطلب کیا, واقعی انسان کی خلق جدید ہی ہوگی قیامت میں. جب وہ اٹھے گا نا تو ایک نئی پیدائش ہوگی, بے شک وہی آپ انسان ہوں گے, لیکن یعنی انسان کی کیپیسٹی, کیپیبلٹی اس طرح سے نہیں ہوگی جیسے یہاں پہ. لیکن یہاں پہ بھی انسان اتنا کمزور ہے, دیکھ کے سورج کیا اتنی دور ہے, اس پہ بھی ہیٹ سٹروک ہو جاتے ہیں اور لوگ مر جاتے ہیں اگر باہر کھڑے رہے زیادہ ٹیمپریچر کے اوپر. کہاں حشر کے میدان میں سورج ایک میل کے فاصلے پر اور انسان کھڑے میں, اور نہ مر رہے ہیں نہ گر گر کے کوئی بے ہوش ہو رہا ہے نہ کچھ ہو رہا ہے, بس پسینے میں شرابور. تو وہ کیا ہے؟ اس کا مطلب ہے کہ انسان کی خلق جدید ہی ہوگی تو وہ اتنا برداشت کر سکے گا. پھر اس کے بعد کیا یہ خلق جدید نہیں ہے کہ آگ کے اندر ڈالا جائے گا اور پھر بھی زندہ ہے انسان؟ تو یہاں پہ آپ دیکھیں ایک ڈگری برنز ہو جائیں تو پھر زندہ ہی رہنا مشکل ہے. اب وہاں پہ دیکھیں انسان پورا کا پورا جل رہا ہے, جلتا چلا جا رہا ہے اور مر نہیں رہا, اور اسکن جل رہی اور نہیں آ رہی, جل رہی. کیا یہ خلق جدید نہیں؟ اس کا مطلب انسان کی یہ جسم کی توانائیاں نہیں ہوں گی, یہ کیپیسٹی اور یہ کمزوریاں نہیں ہوں گی, بلکہ بہت زیادہ اس کے اندر یعنی اللہ تعالیٰ سب کو سہنے کے لیے اور ایک نئی طرح کا اس کو بنائے گا. جنت میں بھی ان کی انجوائمنٹس کے لیے کبھی ایسا نہیں ہوگا کہ بھوک پیاس لگ رہی ہے, بہت بھوک لگ رہی تو اب کھانا کھا رہا ہے, نہیں, یہ نہیں ہے. بھوک پیاس ہی ختم ہو گئی, یہ اب انسان کے لیے تو یہ سوچنا ہی ناممکن. یہاں پہ تو آپ سوچ نہیں سکتے بھوک پیاس آپ کو کبھی محسوس ہی نہ, تو نہ وہاں پہ بھوک پیاس ہوگی لیکن مزے کے لیے کھائیں گے, نہ وہاں پہ نیند ہوگی. اب انسان نیند نہ پائے تو وہ مر بھی سکتا ہے, مر جاتا ہے اگر وہ نیند اس کو نہ ملے, اس لیے وہ ٹارچر بھی اس طرح سے کرتے ہیں کہ جگائے رکھتے ہیں. تو جب وہاں پہنچیں گے تو اس کا اندر نیند ہی نہیں ہے, یعنی انسان کی کوئی خلق جدید ہی ہے نا. اور پھر کھاتا جا رہا نہ موٹے ہو رہے ہیں, نہ کوئی ڈائٹ کے مسئلے ہیں, نہ کوئی کچھ ہے. تو اس کا مطلب خلق جدید ہے. اور پھر آپ کو پتا ہے نہ بڑھاپا ہے, نہ بیماری ہے, نہ پیشاب ہے, نہ پخانہ ہے, تو یہ بھی خلق جدید ہے. اللہ اکبر. اس افترا علی اللہ کذبا. اب وہ آگے کیا کہہ رہے ہیں, انہی کی بات کنٹینیو ہو رہی ہے. کیا اس نے گھڑ لیا اللہ پہ, آپ ڈسکشن کر رہے ہیں نا, اللہ پہ کوئی جھوٹ گھڑ لیا اس نے؟ اب کیا اللہ کے اوپر یہ اتنی بڑی باتیں لگا رہا ہے کہ اللہ تعالیٰ اٹھائے گا؟ آپ خود ہی سوچتے ہیں کہ پھر اللہ کے اوپر اتنی بڑی بات لگا رہا ہے جھوٹی, یہ تو صادق اور امین ہے. تو اب پھر کہتے ہیں ام بھی جننا, یا پھر اس کو کوئی جنونی ہو گیا, کیونکہ جھوٹ تو یہ کبھی نہیں بولتا تھا. تو پھر یا تو اس کو کوئی یہ اس کا دماغی توازن نہیں صحیح ہے, نعوذ باللہ, یعنی عقل بالکل ماری گئی ہے. بل الذین لا یؤمنون بالآخرۃ فی العذاب والضلال البعید. اب اللہ تعالیٰ اس کا جواب دے رہے ہیں, اور میں نے آپ کو کیا بتایا, بل کا مطلب کیا ہوتا ہے, پچھلی بات کی نفی اور اگلی بات کی یعنی درستگی کے. پچھلی بات غلط ہے, وہ بالکل جھوٹ غلط بات ہے, اور اگلی بات ہے وہ صحیح بات ہے. جھوٹ تو نہیں مطلب غلط بات ہے, پچھلی جو انہوں نے کہی ہے بات وہ بالکل غلط ہے. اصل بات کیا ہے, جو لوگ نہیں ایمان رکھتے آخرت پر وہ عذاب میں ہوں گے, اور دلال بعید میں, یعنی عذاب میں قیامت کے دن تو عذاب میں ہوں گے, اور دنیا میں دلال بعید میں, یعنی گمراہی بھی تو دور کی, وہ اتنی دور نکل چکے ہیں کہ یعنی ان کا آنا اب ناممکن سا بن گیا, جو قیامت کے اوپر ایمان نہیں رکھتے, آخرت پہ ایمان نہیں رکھتے.